हेलो अनि नमस्ते भन्दै आइपुगेछ कि तपाईँको आफूले प्यारो भन्दा पनि प्यारो रेडियो कार्यक्रम साथीसँग मनको कुरा फेरि नयाँ भाग लिएर र म तपाईँको आफ्नै हँसिलो रसिलो अनि चिटिक्क परेको झिकी सबिन टुप्पी पालेर
टुप्पी पालेको सबिनसँगै म पनि छु है साथी। म तपाईँलाई धेरै भन्दा पनि धेरै माया गर्ने जिज्ञासु साथी करुणा। कार्यक्रमको 982 भागमा तपाईँलाई धेरै धेरै स्वागत अनि मिठो माया पनि छ है साथी।
अरे के हो करुणा झिकी, आज त निकै जोसमा पो छौ त।
हुनै पर्यो नि सबिन, अवस्था यस्तो छ जताततै मानिसमा त्रास मात्रै छ। भोलि के हुन्छ भन्ने कसैलाई केही पनि थाहा छैन। अब भोलिको अन्यले गर्दा मानिसहरू डराइरहेका छन्। त्यस्तो बेलामा डराएर आत्तिएर भन्दा पनि हौसला र आत्मविश्वासको साथ अगाडि बढ्नु पर्नेछ ल, हो कि होइन भन त तिमी नै?
त्यो त हो नि।
हो, त्यही भएर नि सबिन, आज र अहिलेदेखि नै मनको डर निकालेर फालिदिइसके कि मैले त। त्यसको साटो जे जस्तो अवस्था आइपरे पनि हाँसेर सामना गर्ने हो अनि जस्तो सुकै विपत्ति आए पनि डटेर सामना गर्ने हो भनेर आफूलाई एकदमै बलियो बनाएको छु मैले त।
गजब करुणाजी, गजब। यो कुरा त हामी सबैमा हुनुपर्छ क्या, जसले गर्दा कोरोनाको कहरलाई सजिलै जित्न सकिन्छ भनेर। त्यसको लागि हामीमा सकारात्मक सोच, आत्मविश्वास र दृढ इच्छा शक्ति हुनुपर्छ जस्तो लाग्छ क्या, के कसो झिक्री?
पक्कै पनि हो नि सबिन, अझ हामी जस्तो युवाले त आफ्नो र आफ्नो परिवारको लागि मात्रै नभएर नि समग्र आफ्नो समाजलाई यो अवस्थाबाट कसरी जोगाउने, समस्यामा परेका व्यक्तिलाई कसरी सहयोग गर्ने भन्नेतिर पनि ध्यान दिनुपर्छ के। जसरी जनकपुरको साथी रकी प्रसाद शाह र उहाँको टिमले गरिराख्नु भएको छ।
ए, किन करुणा जोसमा आयो भनेको त कुरा यस्तो पो रहेछ। ल त्यसमै जिग्री रकीले के गर्नुभयो भनेर सुनिहालौँ न त, के कसो जिग्री?
भइहाल्छ नि सबिन साथी, तपाईँ पनि सुन्नुहोस् है त। हाम्रो जनकपुरको युवा साथी रकी र उहाँको टिमले यो समयमा के कस्तो काम गर्दै आउनु भएको छ भनेर।
नमस्कार, म रकी प्रसाद शाह। यो कोरोनासँग लड्नका लागि यस बेला हामीले निशुल्क रूपमा जनकपुर उपमहानगरपालिकाका वाडा नम्बर 16, वाडा नम्बर 18, वाडा नम्बर 20, 21, 23 र 24 निशुल्क रूपमा खाना वितरण गरिरहेका छौँ बिहान र बेलुका। त्यस्तै धनुषा जिल्लाका हसपुर नगरपालिका र लक्ष्मीनिया गाउँपालिकाका केही वाडामा हामीले यो शिविर सञ्चालनमा ल्याएछौँ। यहाँ प्रत्येक दिन बिहान र बेलुका खाना वितरण गर्ने क्रममा 100 देखि 120 परिवार सेवा लिन आउँछन्। यसका साथसाथ हामीले जो एउटा इमर्जेन्सी रेस्क्यु टिम गठन गरेको छ, त्यो इमर्जेन्सी रेस्क्यु टिमले पालिकाभित्र रहेका कुनै पनि महिला हिंसा, बालबालिका हिंसा, यौन हिंसा लगायतका कुनै पनि समस्याको पहल गर्नका लागि हामी आवश्यक निकायसँग समन्वय गर्छौँ। त्यति मात्रै होइन, यसका जिम्मेवारी हामी किन लियौँ त, जुन कन्सेप्ट बिल्डअप गर्ने बेलामा राष्ट्रिय युवा सञ्जाल र न्यू भिजनका पहलमा हामीले एउटा बास्केट फन्ड निर्माण गऱ्यौँ। त्यो बास्केट फन्डले हामीले यो सञ्चालनमा ल्यायौँ यो शिविर र जनचेतनामूलक कार्यक्रम। यसलाई नियन्त्रण गर्नका लागि स्थानीय तहमा रहेका व्यापारी, किसान, समाजसेवीहरूसँगको सहयोग लिएर स्थानीय स्रोत साधन जुटाएर हामीले नियन्त्रण आज 1 महिनासम्म सञ्चालनमा राखेछौँ। हामी कपिलेश्वरमा न्यू भिजनका पहलमा गऱ्यौँ भने वाडा नम्बर 23 हाम्रो त्यहाँका जागरुक युवा समाजसँगको पहलमा गऱ्यौँ। त्यस्तै बगचौरामा हेल्प थेम मधेस भन्ने एउटा लुज फर्म छ युथहरूको, त्यो प्रत्येक वाडामा रहेका लुज फर्महरूसँग हामी कोलाबोरेसन गरेर त्यहाँका युथहरूलाई इनिसिएसन गर्न लायो। युवा जिम्मेवार भए देशमा सुख शान्ति र समृद्धि र खास गरिकन यो कोरोनासँग लड्ने जुन हाम्रो कर्तव्य छन् त्यो लड्नका लागि हामी युवा अगाडि बढेपछि हाम्रा घर परिवार आफै सचेत हुन्छन्।
जिग्री रकी, तपाईँ र तपाईँको टिमले गर्नुभएको यो राम्रो कार्यको लागि धेरै धेरै धन्यवाद छ है। अनि यो कुरा रेकर्ड गरेर ल्याएकोमा सविदालाई पनि धेरै धेरै धन्यवाद। तपाईँ र तपाईँको टिमको यो ऊर्जामा कहिले पनि कमी नहोस्। साथीसँग मनको कुराको टिमको तर्फबाट तपाईँलाई धेरै धेरै शुभकामना छ है।
अनि नि सबिन, मलाई त के लाग्छ भने नि उहाँहरूले गर्नुभएको जस्तै काम हरेक टोलमा आफ्नो टोलको लागि मात्रै भए पनि यसरी नै युवाहरू अग्रसर भएर गर्ने हो भने कोरोनाको कारणले गरिएको लकडाउनको समयमा पनि कोही भोकै बस्नु पर्ने थिएन ल, हो कि होइन भन त?
हो नि करुणा झिकी, ल त झिकी आफ्नो तर्फबाट गर्न सक्ने काम गरौँ, अरूलाई सहयोग गर्न पछि नपर्नु होला, किनकि अरूलाई सहयोग गर्ने मौका घरिघरि आउँदैन, त्यसैले यो मौका नगुमाउनुहोस् होला भन्दै सुन्ने होइन त करुणा आजको कथा?
सुन्ने नि सबिन, किन नसुन्ने? तर त्यो भन्दा पहिले मैले हाम्रो फेसबुक पेजमा केही साथीले राख्नु भएको विचार पनि ल्याएको छु, बरु उहाँहरूकै विचार पढाउन सबिन हुँदैन?
भइहाल्छ नि करुणा, पहिलो विचार चाहिँ मै पढिहाल्छु है त। र पहिलो विचार हामीलाई पठाउनु भएको छ इटरीबाट टेकेन्द्र खड्काजीले, र उहाँ लेख्नुहुन्छ, यता इटरीतिर संक्रमण फैलिएको नभए तापनि सतर्कता राम्ररी अपनाइएको छ, यस महामारीको अवस्थामा उच्च सतर्कता अपनाइनु जरुरी छ। सबैजना साथीहरू सुरक्षित रहनुहोला। लकडाउनको समय सदुपयोग गरी म चाहिँ स्पेसली कथा लेखन तथा भिडियो एडिटिङ सिक्दैछु अनलाइनबाट भनेर भन्नुभएको छ कि कर्जुन।
त्यस्तै अर्को साथी हुनुहुन्छ प्रताप बानिया म्याग्दीबाट, र उहाँ लेख्नुहुन्छ, हेलो साथी नमस्ते, म अहिले म्याग्दीको सदरमुकाम बेनी बजारमा रहेको रूपसे दैनिकको कार्यकक्षबाट लाइभ भेट भएको छु। साथै समाचार लेख्ने काममा पनि व्यस्त छु। म्याग्दीमा कोरोना भाइरस अर्थात् COVID-19 विरुद्ध उच्च सतर्कता अपनाइएको छ। म्याग्दीका 6 स्थानीय तहले विपन्न परिवारलाई पहिलो चरणको राहत वितरण गरिसकेका छन् भने कोरोना कोषका लागि जिल्लामा 3 करोड रुपियाँको कोष स्थापना भएको छ। जिल्लाभित्र र बाहिर आवाजावतलाई पनि कडा बनाइएको छ। कोरोना भाइरसको संक्रमण हुनबाट बस्न घरभित्र सुरक्षित साथ बसौँ। साबुन पानीले 20 सेकेन्डसम्म मिची मिची हात धोऊ। सेनिटाइजर र मास्कको प्रयोग गरौँ। कोरोना लाग्नबाट बचौँ र बचाऊ। साथै अन्त्यमा ढिलै भए पनि सबै साथीलाई नयाँ वर्ष 2077 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु भनेर लेख्नु भएको छ।
झिगी, तपाईँलाई पनि हाम्रो तर्फबाट नयाँ वर्षको धेरै धेरै शुभकामना छ भन्दै हाम्रो अर्को झिगी सरोज सिमजाली लेख्नुहुन्छ कतारबाट। 65 वर्षको आमा कोरोनालाई जितेर अहिले सन्चो भएर घर फर्किनु भएको छ। त्यसैले आत्मबल बढाउनु पर्छ। कोरोना लाग्ने बित्तिकै मान्छे मर्दैन, तर हामी सुरक्षित हुनु पर्यो, सरसफाइमा ध्यान दिनु पर्यो, र यो बेला भनेको घरमै बसेर कोरोनासँग लडेर युद्ध गर्ने समय छ। एक दिन पक्कै कोरोनालाई हामीले हराउने छौँ। स्टे सेफ, स्टे होम, धन्यवाद कतारदेखि भनेर जिग्री सरोज सिन्जालीले भन्नुभएको छ कि कजुरा।
विचार राख्ने सबै साथीलाई धेरै धेरै धन्यवाद। जो जो साथी जहाँ जहाँ हुनुहुन्छ सुरक्षित साथ बस्नुहोला, आफ्नो र परिवारको राम्रो ख्याल गर्नुहोला भन्दै सबिन, अब चाहिँ आजकै कथा सुनाउ न हुँदैन?
भइहाल्छ नि कजुरा जिगी, तपाईँ पनि सुन्नुहोस् है त आजको कथा।
साथै सुर तिमलाई छ, मेरो मनको धुन तिमलाई छ, यो सास तिमीमा अर्पित छ, कि माया यो हो। मेरो कल्पित छ तिमीमा, समय निर्मित छ, यो सास तिमीमा अर्पित छ, कि माया यो। मेरो साथै सुर तिमलाई छ, मेरो मनको धुन तिमलाई छ, यो माया।
कस्तो दामी, कस्तो सही मजा आयो यार।
सरी यार प्रभास, लिड नै क्या बिग्रियो यार बिचमा।
यार तँ जहिले बिगार्छस् के दिपेश यार, झन् राम्रोसँग बजा भन्यो क्या यार।
सरी यार।
ठिकै छ त प्रभास, दिपेशलाई नगराउन यसरी, कहिलेकाहीँ बिग्रिहाल्छ नि यार, बिस्तारै सिक्छ नि उसले पनि।
होइन ठिकै छ त्यो त,
तर जे होस् तिमीले बजाएको लिड चाहिँ खतरा छ है दिपेश, मलाई त एकदमै मन पर्यो।
ल बिलाना हान न सुझाता तिमी मेरो, अब त्यस्तो बिग्रिएको देख्दा देख्दा खतरा लागेर त।
लौ साँच्चै भनेको हो क्या, मैले झनुसकै बारेमा राम्रो भन्दैछु, उसलाई चाहिँ राम्रो भन्यो कि बिल्ला हानेको हुन्छ सधैँ।
ल ल नरिसाउ न, बिचमा बिग्रेको थियो पो भन्न खोजेको त। ल ल थ्याङ्क यू है त्यही पनि।
अनि मेरो बारेमा चाहिँ केही भनेनौ त सुजाता, कि मन परेन तिमीलाई मेरो गीत?
अँ त्यस्तो होइन प्रभास, मन पऱ्यो नि मलाई तिम्रो गीत पनि, तर यो दिपेश चाहिँ खत्रै भइसकेको रहेछ क्या, कस्तो दामी बजाउनु भएको यार दिपेश तिमी।
त्यस्तो चाहिँ अलि होइन है।
अझै हेर न, मक्क पर्दै त्यस्तो होइन रे।
अनि के भन्नु मैले, भन त तिमी आफै।
के भन्नु पर्दैन, बरु अर्को एउटा लिट सुनाऊ न, खतरा गिटार बजाउने मान्छे तिमी।
होइन होइन, के यार तिमीहरूको पारा पनि, तिमीहरूकै लागि भनेर मैले यत्रो मिहिनेत गरेर गीत सुनाइरहेको छु, प्रेज गर्नु हौसला दिनु त कता हो कता, उल्टै नचाहिने नचाहिने गफ गरेर बस्छौ क्या तिमीहरू त।
नरिसा न यार प्रभास, सरी नि त, सरी ल।
नरिसाउ न प्रभास, एकैछिन पो जिस्केको त।
सधैँ यस्तै गर्छौ कि तिमीहरू, तिमीहरूलाई मेरो केही मतलबै छैन भने।
तेरो मतलबै नहुने त कुरै हुँदैन नि प्रभास, कस्तो कुरा गरेको तैँले? अब हाम्रो ब्यान्डको मेन मान्छे तैँ त होस् नि, गाउने अनि गिटार बजाउने तैँ त हो।
अँ त्यो त हो, तर प्रभास तिम्रो स्वर चाहिँ अलि राम्रो भएन है, अलि लोमा गाउने गर न यार तिमी, जहिले नै हाईमा गाउँछौ क्या तिमीले।
हो र भने
होइन, के कुरा गरेको सुजाता तिमीले, त्यस्तो राम्रो त छ प्रभासको स्वर, झन् कति अप्ठ्यारो अप्ठ्यारो गीत पनि कति मजाले गाउँछ यसले।
खै त्यही पनि मलाई त अझै राम्रो बनाउनु पर्छ जस्तो लाग्छ है उसको स्वरलाई चाहिँ।
अब ठिकै छ, अब
ल ल यो कुरा छोडौँ अहिले, बरु चिया खाउँ न त।
होइन होइन, चिया बरु घरमै गएर खाउँला, घर जाउँ अब।
घर जाउँ रे, अघि भर्खर त आएको, बसौँ न एकछिन।
त्यही त, एकाएक किन हतार भयो तँलाई, एक कप नि चिया खाएको छैन आज त।
होइन होइन, मलाई चिया खान मनै छैन क्या आज।
अनि सन्चो भएन हो तिमीलाई?
होइन ठिकै छु।
त्यसो भए बस् न त, के को हतार छ र, चिया नखाइ नि बस्नु हुँदैन र।
त्यही त, गफ गरौँला एकछिन अनि जाउँला नि सँगै।
होइन होइन, म जान्छु, बस्नै मन छैन क्या मलाई यहाँ, तिमीहरू नै बस।
ल ल जाऊ त्यसो भए, बाई।
ल बाई प्रभास, भोलि बिहान भेटौँला।
ल ल बाई।
प्रभास के भयो तिमीलाई, आज मलाई नै नबोलाइ आयो त क्याफेमा?
होइन के सुजाता, म अलि छिट्टै आएँ क्या आज, त्यही भएर हो।
किन बहाना बनाउँछ क्या तिमी प्रभास, कि तिमीलाई मसँग बोल्न मन छैन हो?
होइन त्यस्तो होइन।
अनि किन तिमी यसरी टाढा हुन खोजिरहेको भन त?
भन्दैछु त, त्यस्तो केही पनि होइन भनेर, कचोटि भन्नु हुने मैले एउटै कुरा।
हेर न झर्केको, किन रिसाएर क्या, पहिला त तिमी यस्तो थिएनौ त, तिमी त चेन्ज भएछौ अचेल।
अब मान्छे सधैँ एउटै हुन्छ र, भइहाल्छ नि चेन्ज, तिमी पनि त पहिला कस्तो थियौ अहिले कस्तो भएको छौ, तिमी पनि चेन्ज भएको छौ नि।
होइन तिमीले भन्न खोजेको कुरा के हो, मैले त केही बुझिनँ।
तिमीले मेरो कुरा कहिले पनि बुझ्दैनौ क्या सुजाता।
के कुरा गरेको तिमीले, राम्रोसँग भन न त।
भयो भयो, मलाई केही पनि कुरा गर्नु छैन, प्लिज मलाई एक्लै छोडिदेऊ।
तर मेरो कुरा त सुन प्रभास।
मलाई केही पनि कुरा सुन्नु नै छैन क्या सुजाता, प्लिज प्लिज के जाऊ यहाँबाट।
हँ ल ल बाई, त्यसो भए
बाई बाई। मलाई त कसैले नै बुझ्दैन भने, जो पनि किचकिच मात्रै गर्न जानेको छ, यता घरमा गयो आमा बुबाको किचकिच, अनि साथीहरू भेट्यो उनीहरू पनि त्यस्तै, मलाई बुझ्ने मान्छे त कोही पनि छैन। अनि सुजातालाई गीत गाएर आफ्नो कुरा भनौँला, प्रपोज गरौँला भन्ठानेको, उसलाई त मेरो केही नै मतलबै छैन। त्यत्रो मेहनत गरेर गीत लेखेँ अनि सुनाएँ, कस्तो छ भनेर सोधेको त ठिकै मात्रै छ अरे। होइन के साँच्चै नै मेरो गीत त्यस्तो नराम्रो छ त भने, तर फेरि अरू सबै मान्छेहरूले त राम्रै भन्छन्, त्यो सुजातालाई चाहिँ किन मन नपरेको होला, के गर्ने होला। पनि कति गाइराख्नु, वाक्कै लागिसक्यो। अब जसको लागि गीत गाएर इम्प्रेस गर्नु खोजेँ उसलाई नै मेरो मतलब छैन। अनि के काम भयो र यो गिटारको? अबदेखि यो गिटार सितार पनि बोक्दिनँ, अनि गीत गाउन अनि यो गिटार बजाउन सबै छोडिदिन्छु। बरु म कतै एक्लै गएर बस्न पाए पनि हुन्थ्यो, एकान्त ठाउँमा जहाँ मलाई कसैले खोज्न पनि नआओस्, अनि मलाई नबुझ्ने नराम्रो भन्ने मान्छेहरू कोही पनि हुँदैन। फेरि अहिले त म आफै पनि लायक छैन रहेछु नि, के म बाँचेर राम्रो भइरहेको छ त?
प्रभास, ओ प्रभास, के भयो तँलाई? किन नबोलेको?
होइन दिपेश, के होइन यार?
अझ हेर न, केही होइन भन्छ अनि त्यसरी टोलाएर बसेको छ।
त्यही त प्रभास, अझै तँलाई के भएको छ भन् त? राम्रोसँग कलेज पनि आउँदैनस् अनि हामीसँग नि बोल्दैनस्।
भन न प्रभास, तिमीलाई के भयो अचेल? किन यसरी चेन्ज भएको तिमी?
खै के भन्नु, खै के भएको कुन्नी मलाई अचेल? म आफूलाई थाहा छैन के भइरहेछ, के भइरहेछ।
लो, अनि गीत गाउनु नि छोडिस अचेल, कहिले नि गिटार बोक्दैनस् त?
अँ यार दिपेश, मैले त अचेल गीत गाउन पनि छोडिसकेँ।
लो, साँच्चै हो प्रभास?
साँच्चै हो।
तर हाम्रो ब्यान्डको त्यत्रो ठुलो सपना।
त्यही त, तर जे जस्तो भए पनि तैँले गीत गाउन चाहिँ छोड्नु हुँदैन है, बुझिस्?
हो नि, हेर प्रभास, हाम्रो ब्यान्ड वर्षमै कति खतरा भइसक्यो, कलेजमा सबैले चिन्छन् हामीलाई। अब बिस्तारै गाउँदै गयो भने हामी चाँडै फेमस हुन्छौँ नि कलेजमा, होइन र?
हो त, त्यही भएर हेर प्रभास, गीत गाउनै छाडे भन्ने कुरा चाहिँ नगरे, तँ नै भइनस् भने हाम्रो ब्यान्ड कसरी चल्छ? तँ आफै भन् त।
खै थाहा छैन मलाई, तँ आफै भन, तँ आफै भन, अबदेखि म चाहिँ हुन्न।
त्यस्तो नभन न यार प्रभास, प्लिज क्या?
त्यही त, बरु हामीसँग के कुरामा चित्त बुझेको छैन भने भन, तर यसरी ब्यान्ड नै छाड्ने कुरा चाहिँ नगर न यार।
अब के भन्नु त मैले, मलाई मनै छैन भने जबरजस्ती कसरी बसु म यो ब्यान्डमा?
हेत्तेरी, त्यस्तो भन्नु खोजेको होइन नि त, पहिला हाम्रो कुरा त सुन।
सुन्नु छैन मलाई तिमीहरूको कुरा, प्लिज मलाई जान देऊ है, म गएँ यार, पछि कुरा हुनुलाई।
प्रभास, एकछिन बहनु प्रभास, प्रभास।
आफ्नै छाया ओ झेल लाग्न थाल्यो, चोखो माया आफैलाई बोझ लाग्न थाल्यो। यो मन पनि गति पुर्याउँदो क्षति जिन्दगीमा किन किन
कति यही गीत मात्रै आइरहेको होला मेरो दिमागमा, पक्कै लागिसक्यो भने नगाउँ भन्यो, फेरि यही गीत मात्रै दिमागमा आइरहन्छ। फेरि कति धेरै सम्झना आएको होला त्यो सुजाताको, उसलाई चाहिँ मेरो केही मतलब छैन, मैले मात्रै सोचेर हुने हो र? ल, साँच्चै नै उसले मेरो ख्याल गर्ने हो भने खै त, यत्रो 5-6 दिन भइसक्यो म घरमै बसिरहेको छु, न फोन छ न मेसेज छ, मलाई त मेरो परिवार साथीभाइ कसैले पनि बुझ्दैन, सधैँ किचकिच मात्रै हुन्छ, यो भएन त्यो भएन भन्ने मान्छे मात्र छ मेरो जिन्दगीमा, म बाँचेर केही कामै छैन कि, कसैलाई मेरो मतलब छैन यहाँ, म बाँचेर के काम, बरु म मरिदिन्छु, जे पर्ला पर्ला, अनि बल्ल थाहा पाउँछन् सबैजनाले म मरेको, हेर्न खोजेको त होला नि सबैले, अनि त आनन्द हुन्छ होला सबैजनालाई। अब म मरिदिन्छु, हो म मरिदिन्छु अब।
प्रभास, ए प्रभास, कता छौ मेरो छोरा तिमी?
हजुर, भन्नुहोस् न आमा, म यहीँ छु कोठामा।
आज मैले तिम्रो लागि तिमीलाई मनपर्ने खाना बनाएको छु।
ओ रामा, भनेपछि खिर पकाउनु भएको छ हौ?
हो त बाबु, मलाई आज एकदम हतार छ, त्यही भएर तिमी आफै पस्केर खाऊ है त।
हुन्छ आमा, हस् हस् भइहाल्छ नि।
ल म चाहिँ हिँडेँ है त अहिले।
हुन्छ आमा। मैले त आमा बुवालाई कति नराम्रो सोचेको रहेछु, सधैँ मलाई किचकिच मात्रै गर्नुहुन्छ भन्ठानेको थिएँ, तर मेरो कति ख्याल गर्नुहुन्छ भन्ने कुराको त यादै गरेको रहेनछु मैले। दिनका दिन मलाई खुसी बनाउन आमाले के न के मलाई मनपर्ने कुराहरू गरेकै हुनुहुन्छ। म चाहिँ जहिले पनि उहाँहरूको बारेमा नराम्रो मात्रै सोचिरहेको रहेछु। कसको मेसेज आयो त्यो बेला? हँ, सुजाताको मेसेज के रहेछ त है? प्लिज मलाई कल गर, एकदमै इमर्जेन्सी छ। ल के भएछ सुजातालाई? इमर्जेन्सी छ भन्छ त फेरि, एकचोटि कल गरेरै हेर्नु पऱ्यो। हेलो सुजाता।
हेलो प्रभास। तिमीसँग एउटा कुरा गर्नु थियो।
के कुरा हो सुजाता?
मैले एकजना दाईलाई तिम्रो बारेमा कुरा गरेको थिएँ, अनि त्यो दाईले तिम्रो गीत पनि सुन्नु भएको थियो। उहाँलाई तिम्रो गीत एकदमै राम्रो लाग्यो अरे, अनि दाईले तिम्रो त्यो गीत रेकर्ड गर्न हेल्प गर्छु भन्नुभएको छ।
ए तर सुजाता, मैले त अस्ति नै भनेको होइन र तिमीलाई म अबदेखि गीत गाउँदिन भनेर?
त्यस्तो नभन न प्रभास, प्लिज गीत गाउँदिन भन्ने कुरै नगर तिमी। तिमीले गाएन भने दिपेशले पनि गाउँदिन भनेको छ, अनि त्यसपछि त हाम्रो ब्यान्ड नै गायब हुन्छ। तर सर केही पनि नभन प्रभास, तिमीलाई हामीले कति मिस गरेको छौ थाहा छ तिमीलाई? तिम्रो गीत सुन्न नपाएको कति धेरै दिन भइसक्यो, अस्ति नै फोनमा रेकर्ड गरेको गीत सुनेन चित्त बुझाइरहेको छु।
तर तिमीले त मेरो स्वर राम्रो छैन भनेको होइन त अनि?
त्यति बेला त म जिस्केको पो त, पछि तिमीलाई पनि भन्न खोजेको थिएँ, तर तिमीले मेरो कुरा नै सुन्न खोजेनौ।
ल हो र, मैले त तिमीले मेरो गीत पनि मन पराउँदैन होला भन्ठानेको थिएँ।
हे प्रभास, त्यो त मैले तिम्रो मन चोर्न पो भनेको त, त्यस्तो राम्रो स्वर पनि नराम्रो हुन्छ र, त्यही माथि हाम्रो ब्यान्डको मेन मान्छे तिमी।
अनि यो कुरा पहिला नै भन्नु पर्दैन त मलाई? मलाई त यस्तो नराम्रो लागेको थियो नि, अनि मरिदिन्छु भन्ने सोच पनि आयो, मर्न पनि लागेको थिएँ म त। धन्न तिमीले यो कुरा गर्यौ।
त्यस्तो कुरा नगर न प्रभास, अनि तिमी त्यत्तिकै मर्न पाउँछौ त, त्यो त मेरो पनि लाइफ हो नि, तिम्रो मात्रै हो र।
के भनेको तिमीले, फेरि भन त।
हेर न त्यहाँ, सबै कुरा थाहा भएर नि केही नबुझेको जस्तो गर्छ।
हो भने एकचोटि राम्रोसँग भन न, के भन्नु खोजेको भनेर, मलाई फेरि सुन्न मन लाग्यो के?
भन्दिन म, बरु आँट छ भने तिमी आफै भन।
साँच्चै?
साँच्चै त हो नि।
ओहो, धन्न सुजाताको म्यासेज प्रभासलाई आयो, नत्र हेर त सबिन, उसले कति धेरै नकारात्मक कुराहरू मनमा खेलाएर आत्महत्या गर्नेसम्म विचार गरेको थियो नि। लौ केही नभन त,
त्यही त गर्नु न, एकछिनको आवेगले गर्दा प्रभासले ज्यान नै गुमाउनु पर्थ्यो। तर धन्न, प्रभासको आमाले खाना खान बोलाउनु भयो र सुजाताको म्यासेज पनि त्यही बेला नै आयो, र प्रभासले आफ्नो निर्णय परिवर्तन गर्यो, र सुजाताको कुरा सुनेर प्रभासले आफूले आत्महत्या गर्न खोजेको कुरा एकदमै नराम्रो हो भनेर पनि बुझ्यो नि। हो, त्यो चाहिँ साह्रै मन पर्यो है।
त्यही त सबिन, प्रभासलाई सुजाता दिनेशले वास्तै गर्दैनन्, उसको कुरै बुझ्दैनन् जस्तो लाग्थ्यो, अनि टाढा बनाउन खोजेको जस्तो महसुस गर्न थालेको थियो। र खासमा त्यस्तो नै होइन रहेछ नि है, उसले त त्यस्तै आफ्नो मनमा कुरा खेलाएर मात्रै बसेको रहेछ नि।
त्यही त भनेको, किनकि प्रभासले आफ्नो कुराहरू केही पनि नभनिकन आफ्नै मनमा कुराहरू खेलाएर म त केही कुरामा पनि राम्रो छैन, सुजाताले माया नै गर्दैन भने जस्तो कुराहरू सोचिरहेको थियो नि, जुन कुरा गलत रहेछ भनेर पछि सुजाताको कुराले थाहा पाइहाल्यो नि, हो कि भन त?
हो नि, तर नि सबिन, किशोर अवस्थामा कहिलेकाहीँ आफ्नो कुरा सुनिदिने वा बुझिदिने कोही छैन जस्तो लाग्छ, र हामी आफैमा हीनताबोध पालेर बस्ने गर्छौँ, जुन कुरा त ठिक होइन नि। ल हो कि भन्नुहोस् त साथी।
पक्कै पनि गरौँ न, त्यसमाथि अहिलेको लकडाउनको समयमा त नैराश्यता या भनौँ न उदासीनता छाउनु वा एक्लोपना महसुस हुन थाल्नु भनेको त स्वाभाविक पनि हो नि। कतै जान पाइएको छैन, घरभित्र मात्र बस्नु परेको छ, अझ कतिको त काम र आम्दानी स्रोत पनि छुटेको छ। यस्तो अवस्थामा हामी मध्ये धेरैजनामा निराशा छाएको छ, तर यसमा हामी एक्लै छैनौँ है, यस्ता समस्याहरू धेरैजनालाई पनि छन्, र यो समस्या पनि केही समयको लागि मात्रै हो भनेर हामी आफूले चाहिँ सम्झाउनु पर्छ जस्तो लाग्छ है।
हो नि सबिन, यस्तो बेलामा आफ्नो मनमा लागेका कुराहरू अनलाइनबाट आफ्नो मन मिल्ने साथीसँग सेयर गर्न सक्छौँ।
हो नि, किनकि यस्तो बेलामा आफ्नो कुरा भावनाहरू एकअर्कासँग साटेर आफ्नो मनमा आएको नकारात्मक भावनाहरू हटाउन सकिन्छ नि। ल हो के भन्नुहोस् त जिखे?
पक्कै पनि हो नि सबिन, अझ तिमीलाई थाहा छ आजको कथामा भएको जस्तो आफूले चाहेको जस्तो नहुँदा अहिलेको जस्तो लकडाउनको कारण उब्जिएको अस्वाभाविक परिस्थितिले गर्दा एक्लोपनको महसुस हुनु, उदासीनता बढ्नु, निराशापनले छुनु स्वाभाविक नै हो जस्तो लाग्छ कि मलाई त।
हो नि गजुना, किनकि यस्तो समस्या हामीले अहिलेसम्म भएका थिएनौँ, तर जीवनमा यस्ता समस्या चुनौतीहरू आइ नै रहन्छन् र यो लकडाउनको असरमा हामी एक दुईजना मात्र होइन सबैजना नै छौँ। तर उदासीनताले घेरियो भनेर केही गलत कदम वा आफूलाई कमजोर बनाउने, उदास भएर बस्ने चाहिँ नगरौँ है भन्छौ है, होइन त करुणा?
एकदमै हो नि सबिन, यस्तो अस्वाभाविक परिस्थितिमा विशेष गरी किशोर किशोरले एक्लोपनको महसुस गर्ने, सिन्ने, डराउने, आफूले आफूलाई नै हानि पुर्याउन खोज्ने जस्ता समस्याहरू देखिएका विभिन्न अनुसन्धानले पनि देखाएका छन्। र यही सन्दर्भमा सविताले साथीसँग मनका कुराको स्थानीय भाषाको कार्यक्रम उत्पादक साथी माधुरी महतोलाई पर्सातको अवस्था के छ भनेर बुझेको थियो रे, अनि उहाँले विभिन्न व्यक्तिसँग कुराकानी गरेर एउटा रिपोर्ट पनि पठाउनु भएको छ रे। बरु त्यही रिपोर्ट नै सुन्ने कि?
भइहाल्छ नि करुणा, जिग्री सुनौ है त।
कोरोना भाइरस नियन्त्रणका लागि भन्दै सरकारले लगाएको लकडाउनको कारण एकातिर अति विपन्न मजदूर, एकल महिला, दलित समुदायका मानिसहरूलाई राहत नपाएको गुनासो सुनिरहँदा अर्कोतिर भने लकडाउनको कारण सेल्फ क्वारेन्टाइनमा वा आइसोलेसनमा बसेकाहरूमा मनोसामाजिक प्रभाव बढ्दै गएको देखिएको मनोविमर्शकर्ताहरू बताउँछन्। आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बसेका वीरगंजका एक युवा भन्छन्,
चाहेको कहीँ घुम्न पनि पाउँदैन, केही चाहेर हामी केही गर्न सक्दैन, कहिले डर लागिरहेको घर कति दिन बस्यो, बस्दा बस्दा माथि पनि वाक भयो, मोबाइल कति चलाउने, घुम्न पनि पाएको छैन, घरमा जस्तै बसिरहेको मोबाइलमा गेम खेलिरहेको।
लकडाउनको समयमा एक ठाउँबाट अर्को ठाउँमा आइपुगेका वा घरमा भए पनि सेल्फ क्वारेन्टाइनमा बसेकाहरू एक्लै बस्दा कोरोना भाइरसको डरका कारण परेको मनोसामाजिक प्रभावबारे मानसिक रोग विशेषज्ञ डाक्टर भरत गोइतले भने,
कोभिड 19 ले गर्दा चाहिँ पुरै संसारभरिमै मान्छे त्रसित छन्, डराएका छन्, घबराहट मान्छेलाई बढी छन्, जुन बेचेनी छन्, के भयो भने चाहिँ मेरो जेनेरेसन, मेरो बालबच्चालाई कसले हेर्ने, त्यो पनि एउटा ठुलो त्रास छ। समस्या छ भनेर मानिसक्नु भएपछि अब नेक्स्ट स्टेपमा उसँग फाइट कसरी गर्ने, बच्ने कसरी, त्यतातिर लाग्नु पर्यो।
यसरी मनमा आउने तनावलाई व्यवस्थापन गरी आत्मबल बढाउन तथा सकारात्मक सोचको विकास गर्न अपनाउनु पर्ने उपाय बारे भन्छन् फेरि पनि डाक्टर भरत गोइत।
क्वारेन्टाइन भित्रै बसेर आइसोलेसन भित्रै चाहिँ योगा गर्नु, मेडिटेसन गर्नुहोस्, फिजिकल एक्सर्साइजहरू साधारण के गर्न सकिन्छ भने त्यो गर्नुहोस्। हामीले केही नगरे पनि आरामले बसेर 50 चोटि चाहिँ तपाईँले लामो सास तान्ने छोड्ने, लामो सास तान्ने छोड्ने।
क्वारेन्टाइन क्षेत्र वा गृह निर्माण गर्ने नीति अनुरूप प्रदेश तथा स्थानीय तहमा कार्यान्वयन भइरहेको बेला स्थानीय तहले ती व्यक्तिहरूमा नकारात्मक भावना नै आउन नदिन तथा मानसिक प्रभावबाट बचाउन समेत कार्य गर्न आवश्यक रहेको विशेषज्ञहरू बताउँछन्।
आफ्नो ठाउँको अवस्थाको बारेमा जानकारी गराइदिनु भएकोमा साथी माधुरी महतोलाई धेरै धेरै धन्यवाद।
र उहाँको रिपोर्टमा भने जस्तै यस्तो समयमा हुन सक्ने मनोवैज्ञानिक र मनोसामाजिक असरलाई कम गर्नको लागि सकेसम्म आफूलाई बिजी राख्ने, विभिन्न किसिमका शारीरिक व्यायामहरू गर्ने, परिवारका सदस्य, आफन्त, इष्टमित्रहरूसँग कुराकानी गर्ने चाहिँ गर्नुपर्छ जस्तो लाग्छ है मलाई।
हो नि सबिन, र अझ यसको बारेमा विस्तृत रूपमा मैले सजिना ढुङ्गाना, जो चाहिँ मनोविद पनि हुनुहुन्छ, उहाँसँग कुराकानी गरेको छु। बरु उहाँकै कुरा सुनाउन हुँदैन?
किशोर किशोरीमा अब अहिले देखिने भनेको डरको कुराहरू बढी देखिन्छ, मोस्टली उनीहरूको लाइफ स्टाइल चेन्ज भएको छ, होइन, बाहिर जाने, खाने, साथीहरूसँग घुम्ने, घर बाहिर गएर खेल्ने, उनीहरूले त्यो पनि गर्न पाएका छैनन्, त्यसैले उनीहरूको जीवनमा पनि कुनै न कुनै किसिमले यसले असर गरिरहेको छ। र त्यो चाहिँ कहाँदेखि सुरु भइरहेको थियो भने स्कुल बन्द हुनुभन्दा पहिलादेखि नै सुरु भइरहेको थियो। स्कुल बन्द हुन सक्छ अरे, अब कोभिड आउँदैछ अरे, चिनमा आइसक्यो अरे भनेर स्कुलबाट नै उनीहरूले सुनिरहेको, अनि अकस्मात इक्जाम्सहरू सिफ्ट भएर अगाडि सर्यो, एसइको त अब इक्जाम पनि भएन, होइन, त्यसपछि स्कुल अल्टरनेट बन्द भयो, अनि बन्द हुने बित्तिकै लकडाउन नेपालमा स्टार्ट भयो। त्यसले गर्दा एक खालको हतारो, एक खालको डर, त्रास, अन्यलको अवस्थामा उनीहरू लामो समय बसे, र त्यसले गर्दा उनीहरूको त्यो चाहिँ फिजिकल रियाक्सनमा देखिरहेको छ कति भएको चाहिँ, जस्तो कि रिस बढिरहेको छ, इरिटेसनहरू बढिराखेको छ, कतिमा चाहिँ आइसोलेसनमा बस्न रुचाउने, खानपिनको समस्याहरू एकदमै धेरै खाने, कसैमा खान कम हुने, अनि त्यो इन्टरनेटको एक्सेसको कारणले एकदमै धेरै किशोर किशोरीमा चाहिँ भिडियो गेमको अडिक्सन र अलिकति उमेर भइसकेकाहरूमा चाहिँ सब्सटेन्स अब्युजको डर पनि देखिन सक्ने हो कि भन्ने कुराहरू पनि देखिन्छ, भने केहीमा चाहिँ स्याडनेस बढ्दै गएर डिप्रेसिभ सिम्टम्सहरू देखिन सक्ने सम्भावनाहरू पनि देखिएको छ। र यसलाई हामीले एक्सेप्ट गर्ने बाहेक हाम्रो कुनै पनि अर्को अल्टरनेट छैन. र एक्सेप्ट कसरी गर्नु पर्यो भने पेन्डेमिक इज देयर, त्यो जाँदैन, इट विल टेक टाइम. दोस्रो, यो सिचुएसनमा पनि हामीसँग के छ त, हामीसँग अर्को अप्सन्सहरू के छ त, अथवा हामी केमा राम्रो छौँ, अथवा मलाई यसले कसरी अप्ठ्यारो पार्छ, के कुराले चाहिँ म बढी अप्ठ्यारोमा हुन्छु भनेर सेल्फ एक्सप्लोर गर्ने बेला पनि हामीलाई यसले जुटाइदिएको छ. जस्तो हिजो फ्यामिलीहरूसँग हामीले सर्टेन कुराहरू गर्न नसक्ने इन्भाइरोमेन्ट हो भने अहिले फ्यामिलीलाई एकै ठाउँमा राखिदिएको छ, जहाँ हामीले हाम्रो कुराहरू गर्न सक्ने अथवा केही डिफ्रेन्सेसहरू छ भने त्यो खोज्ने, त्यो भेट्टाउने, होइन, आफ्नै बारेमा पनि एक्सप्लोर गर्न सक्ने अवस्थाहरू छ. जस्तै अब कतिलाई नाच्न मनपर्छ, गाउन मनपर्छ, कतिको पेन्टिङ राम्रो होला, कसरी स्केच राम्रो गर्नु होला, ड्रइङ्सहरू राम्रो होला, कसैको गार्डनिङमा राम्रो स्किल होला, अथवा उहाँहरूलाई त्यसमा रुचि होला. सो यो पार्टहरूले पनि हामीलाई चाहिँ हाम्रो मेन्टल स्ट्रेन्थ मेन्टेन गर्न एकदमै काम गर्छ.
यति राम्रो जानकारी दिनुभएकोमा मनोविद सजिना ढुङ्गानालाई धेरै धेरै धन्यवाद.
र उहाँले भन्नुभयो जस्तै आफूलाई व्यस्त राख्ने आमा बुवा साथीभाइसँग कुराकानी गर्नाले पनि मनमा त्यस्तो भावना आउँदैन, हामी त गर्छौँ न.
हो नि, फेरि मानसिक तनाव लिएर बसिराख्यौँ भने आफू सँगसँगै आफ्नो घर परिवारमा के कस्तो असर पर्छ भन्ने कुरा पनि विचार पुर्याउनु पर्छ जस्तो लाग्छ कि मलाई त.
हो नि, र यही सेरोफेरोमा रहेर तिमीले हाम्रो प्रदेश नम्बर 1 को उदयपुर जिल्ला र प्रदेश नम्बर 5 को कपिलवस्तु जिल्लामा रहेर काम गर्नु भने हाम्रो सामुदायिक संवाददाता डिएन चौधरी र विकास थापासँग कुराकानी गरेको छु भनेको होइन.
हो नि साविन, बरु सुनाइहाल्छु है त तिमीलाई अनि हाम्रो प्यारो प्यारो साथीलाई.
नमस्कार, म डिएन चौधरी, प्रदेश नम्बर 1 उदयपुरबाट. पछिल्लो समय आत्महत्या गर्नेको संख्या प्रदेश नम्बर 1 बढ्दो रहेको छ. 1 प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुमन कुमार तिमसिनाले जानकारी दिए अनुसार लकडाउन हुनुभन्दा अगाडि प्रदेश नम्बर 1 जम्मा 112 जनाले आत्महत्या गरेको तथ्याङ्क प्रहरी कार्यालयमा दर्ता गरेको छ. जसमध्ये 64 जना पुरुष रहेका छन्, 37 जना महिला, 3 जना बालक र 8 जना बालिका रहेको छ. त्यसै गरी लकडाउन भए पश्चात मिति 2077 साल वैशाख 16 गते सम्म प्रदेश नम्बर 1 प्रहरी कार्यालय विराटनगरले दिएको तथ्याङ्कलाई हेर्दा जम्मा 104 जनाले आत्महत्या गरेका छन्, जसमध्ये पुरुष 56 जना रहेको छ, महिला 37 जना, बालक 4 जना र बालिका 7 जना रहेको छ. र सबैभन्दा बढी मोरङ जिल्लामा 29 जनाले आत्महत्या गरेका छन् भने सबैभन्दा कम तेह्रथुममा 1 जनाले आत्महत्या गरेको तथ्याङ्क प्रदेश नम्बर 1 प्रहरी कार्यालय विराटनगरबाट हामीले पाएका छौँ.
नमस्कार, म विकास थापा, प्रदेश नम्बर 5 स्थित कपिलवस्तु जिल्लाबाट. नेपाल सरकारले जारी गरेको लकडाउनको समय अवधिमा प्रदेश नम्बर 5 आत्महत्याका घटनाहरू बढिरहेका छन्. यो लकडाउनको समय अवधिमा प्रदेश नम्बर 5 12 जिल्लामा गरी 68 जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ. जसमा 57 जनाले झुन्डिएर आत्महत्या गरेका छन्, 10 जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् भने 1 जनाले पानीमा डुबेर आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवराज पोखरेलले बताउनु भएको छ. र प्रदेशका 12 जिल्ला मध्ये सबैभन्दा बढी रूपन्देहीमा 16 जनाले आत्महत्या गरेका छन्, दाङमा 11 जनाले, कपिलवस्तुमा 6 जनाले, पाल्पामा 6 जनाले, गुल्मीमा 5 जनाले र अन्य जिल्लामा 1-2 जनाले आत्महत्या गरेको तथ्याङ्क छ. र 12 जिल्ला मध्ये तराईका जिल्लामा आत्महत्या गर्नेको संख्या बढ्दो छ. प्रहरीका अनुसार आत्महत्या गर्नेहरूको मुख्य कारण भने आफ्नो आय स्रोतको तालमेल मिलाउन नसक्ने अविश्वास र अपरिपक्व अवस्थामा रहेको अवैध गर्भधारणले युवा युवतीहरूलाई आत्महत्या गर्न बाध्य बनाएको भेटिन्छ. र वृद्ध वृद्धाहरूले आफ्नो सन्तानबाट सहनु परेको अपहेलना, मानसिक तनाव, आर्थिक अभाव, विभिन्न रोगहरूलाई खप्न नसकेका कारण समेत आत्महत्या गर्ने गरेको पाइन्छ. आत्महत्याबाट युवाहरू बढी प्रभावित रहेका छन्। त्यसै गरी उदासीनता, रक्सी र अन्य लागु औषधको दुरुपयोग, मानसिक स्वास्थ्य समस्या, द्वन्द, घरेलु हिंसा, बेरोजगारी, मायामा धोका, पढाइ असफल जस्ता कारणले आत्महत्याको तहमा पुग्ने गरेका छन्.
यति मजाले जानकारी गराइदिनु भएकोमा हाम्रो दुवै सामुदायिक संवाददाता डिएन चौधरी र विकास थापालाई धेरै धेरै धन्यवाद.
र मेरो विचारमा नि साथी, यस्ता मनोसामाजिक समस्याहरूलाई निरुत्साहित गर्न सञ्चार माध्यमको पनि ठुलो भूमिका हुन सक्छ. सञ्चार माध्यमले मनोपरामर्शदातासँग छलफल तथा अन्तर्क्रिया चलाउने, किशोर किशोरीले आफूलाई कसरी व्यस्त राख्ने भनेर जानकारीहरू दिने, मनोपरामर्शदाता अथवा केन्द्रका सम्पर्क नम्बरहरू उपलब्ध गराउने आदि पनि त गर्न सक्छ नि होइन त सबिन.
हो नि करुणा, अझ त्यो सँगसँगै सामाजिक सञ्जाल पनि एक प्रकारको सञ्चार माध्यम हो, जसबाट हामीले सकारात्मक सन्देशहरू आदान प्रदान गरेर अनि आफ्नो साथीभाइसँग विभिन्न प्रविधिका माध्यमबाट सम्पर्क गरेर लकडाउनको समयमा आफूले गरिरहेको सकारात्मक कामको बारेमा जानकारी पनि त गराउन सक्छौँ नि, होइन त गर्दैन.
हो नि सबिन, त्यसैले नि साथी सधैँ सकारात्मक सोचौ र आफूलाई व्यस्त राख्ने प्रयास गरौँ, होइन त सबिन?
पक्कै पनि हो नि करुणा। अब चाहिँ म रसिकलाई कनेक्ट गर्छु, अनि तिमी र रसिक आजको भिवाई प्रश्न सोध्दै गर र साथीको साथीलाई सल्लाह स्तम्भमा पनि कुराकानी गर्दै गर, म त्यसपछि आउँछु है त करुणा।
हुन्छ हुन्छ सबिन।
नमस्ते अनि धेरै धेरै स्वागत छ है साथी, म तपाईँको आफ्नै साथी र सिको तर्फबाट। अनि साथी, यो लकडाउनको समयमा मनमा विभिन्न थरीका कुराहरू खेल्ने गर्छ, कहिलेकाहीँ सकारात्मक र कहिलेकाहीँ नकारात्मक, र यस्तो अवस्थामा हामीले आफ्नो कुरा कसलाई सेयर गर्नुहुन्छ भनेर मैले केही साथीको विचार लिएर आएको छु। बरु उहाँहरूकै कुरा सुनौ न उहाँहरूकै आवाजमा।
मेरो नाम सलना धनार हो। मेरो मनमा कुनै पनि सोच विचार आयो भने चाहिँ म सबैभन्दा पहिले मेरो हजुरआमालाई सुनाउँछु।
मेरो मनमा कुनै सोच आयो भने वा तनाव भयो भने सबैभन्दा पहिले म मेरी आमालाई सुनाउँछु।
मेरो मनमा कुनै पनि किसिमको सकारात्मक वा नकारात्मक सोच आयो भने सबैभन्दा पहिले म मेरो एकदमै मिल्ने नजिकको साथीलाई सुनाउँछु।
आफ्नो विचार राख्नुहुने सबै साथीलाई धेरै धेरै धन्यवाद, र उहाँहरूले त आफ्नो साथीलाई अनि परिवारको सदस्यलाई आफ्नो कुरा सुनाउँछु भन्नुभएको छ। यो सुनेर चाहिँ मलाई एकदमै खुसी लाग्यो, किनभने आफ्नो कुरा हामीले सुनाएनौँ भने त हामीलाई विभिन्न मानसिक तनावले समस्यामाथि झन् समस्या थप्छ। त्यही भएर हामीले आफ्नो नजिकको भरपर्दो र विश्वासिलो मान्छे को छ उसलाई हाम्रो साथीले जस्तो आफ्नो कुरा सेयर गर्नुपर्छ जस्तो लाग्छ है मलाई त। ल त करुणा, अब चाहिँ भने साथीलाई आजको भिओआई प्रश्न नै सोध्ने हो कि?
भइहाल्छ नि रसिक र साथी, यो हप्ताको लागि भिओआई प्रश्न रहेको छ। आजको कार्यक्रममा किशोर किशोरीमा देखिन सक्ने मनोसामाजिक समस्याहरूको बारेमा गरिएको छलफल कतिको सान्दर्भिक लाग्यो र किन?
प्रश्न फेरि एकपटक भन्छु है, आजको कार्यक्रममा किशोर किशोरीमा देखिन सकिने मनोसामाजिक समस्याको बारेमा गरिएको छलफल कतिको समय सान्दर्भिक लाग्यो र किन?
यो प्रश्नमा तपाईँको रचनात्मक विचार हामीलाई पठाउनको लागि मोबाइलको म्यासेज बक्समा जानुहोस् अनि VOY टाइप गरेर एउटा स्पेस दिनुहोस् र आफ्नो रचनात्मक विचार हामीलाई पठाइहाल्नुहोस् हाम्रो पैसा नै नलाग्ने SMS नम्बर 3440
पक्कै पनि। करुणा, अब चाहिँ भने हाम्रो साथीको समस्या अथवा जिज्ञासामा नै छलफल गरौँ न, हुँदैन?
भइहाल्छ नि रसिक, बरु तिमीसँग कहाँको साथीको समस्या अथवा जिज्ञासा छ सुनाइहाल न फटाफट।
ल ल करुणा, र आज चाहिँ मसँग आफ्नो ठेगाना नलेख्ने साथीको जिज्ञासा रहेको छ, र यो चाहिँ यस्तो छ। लकडाउनको समयमा कुन किताब पढ्दा राम्रो हुन्छ भनेर लेख्नु भएको छ।
सबैभन्दा पहिला त हामीलाई आफ्नै साथी सम्झेर आफ्नो जिज्ञासा राख्नु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद।
हो नि, अनि साथी, तपाईँले हामीलाई आफ्नो जिज्ञासा राख्नु भएर एकदमै राम्रो गर्नुभयो। यसरी आफ्नो मनमा लागेको कुरा सोद्धा वा भन्दा हामीले समयमा नै सही जानकारी पाउन सक्छौँ र आफ्नो जिज्ञासा पनि मेटिन्छ जस्तो लाग्छ कि मलाई त।
हो नि रसिक, र यो लकडाउनको समयमा हामी कतै बाहिर निस्किन पाउँदैनौँ र यो समयमा हामीलाई विभिन्न किसिमको मानसिक तनावले पनि सताइरहेको हुन्छ। त्यो तनावबाट मुक्त हुन अनि सकारात्मक सोच्न पनि किताब पढ्न चाहिँ एकदमै जरुरी छ जस्तो लाग्छ है मलाई त।
पक्कै पनि हो नि, अनि साथी, हामीले यो लकडाउनको समयलाई किताब पढेर सदुपयोग गर्यौँ भने त हाम्रो पढ्ने बानीको विकासको साथै हाम्रो बौद्धिक क्षमतामा पनि वृद्धि हुन्छ जस्तो लाग्छ कि मलाई त।
र साथी, तपाईँको जिज्ञासामा कुरा गर्नुपर्दा नि हामीले कस्तो किताब पढ्ने भन्ने कुरा चाहिँ मान्छेको स्वभाव अथवा रुचिमा पनि फरक पर्छ जस्तो लाग्छ है मलाई त।
हो नि, अब हेर्नुहोस् है साथी, कोही मान्छेलाई इतिहासको कुरा मनपर्छ भने कोही मान्छेलाई चाहिँ विज्ञानको नयाँ आविष्कारको कुरा, अनि कोही कोहीलाई चाहिँ कथा कविता उपन्यासहरू पढ्न मनपर्छ के।
त्यही भएर नि साथी, आफूलाई कुन कुराको रुचि छ त्यही अनुसारको किताब पढ्दा राम्रो हुन्छ। तपाईँलाई विश्वको इतिहास वा अन्य कुनै कुराको इतिहास सम्बन्धी जान्न मन छ वा विश्वका ठुला ठुला मान्छेको बारेमा बुझ्न मन लाग्यो भने उनीहरूको जीवनी पढ्न सक्नुहुन्छ र उनीहरूबाट प्रेरणा पनि त लिन सक्नुहुन्छ नि, होइन त रसिक?
हो नि करुणा, अनि साथी, तपाईँले समाजलाई अनि सामाजिक संरचनालाई बुझ्ने खालको किताब पढ्दा पनि एकदमै राम्रो हुन्छ के। बरु सुन न करुणा, तिमीले पढेको मध्ये मनपर्ने किताब कुन हो र तिमीलाई कुन किताबबाट चाहिँ धेरै प्रेरणा मिलेको छ भन त करुणा।
रसिक, मैले पढेको धेरै बुकहरूमध्ये मलाई सबैभन्दा मनपर्ने चाहिँ बुद्धिसागरद्वारा लेखिएको कर्णाली ब्लुज हो, र त्यो बाहेक सन्त क्रोहितको जीवनी पढेर पनि मैले धेरै कुराहरू सिक्न पाएको छु, र यो लकडाउनको विषयमा कुरा गर्नुपर्दा यति बेला चाहिँ मैले आध्यात्मिक किताबहरू पढिरहेको छु।
त्यही त है।
रसिक, बरु तिमी पनि सुनाऊ न, तिमीलाई मनपर्ने किताब कुन हो, कुन किताबबाट चाहिँ तिमीलाई प्रेरणा मिलेको छ भनेर।
करुणा, मलाई मनपर्ने नोभल चाहिँ पल्पसा क्याफे र सेतो भाती हो, अनि मलाई जगदीश घिमिरेको अन्तर्मनको यात्रा किताब पढेर चाहिँ एकदमै धेरै प्रेरणा मिलेको थियो।
हो नि रसिक, अनि नि साथी, तपाईँले पनि आफ्नो रुचि अनुसारको किताबहरू पढ्नुहोला, प्रति किताबबाट धेरै ज्ञानको कुराहरू नै सिक्नुहोला भन्छौँ है त।
ल त साथी, हामीले दिएको सल्लाह सुझावले तपाईँको जिज्ञासा समाधान भयो कि भएन भनेर हामीलाई लेखी पठाउन चाहिँ नभुल्नु होला है त।
प्यारी सरू, एक जिन्दगीको सम्झना र माया तिम्रो लागि। प्रिय मन, जहाँ मायाको नाटक हुँदैन, विश्वासघात गरिँदैन, माया धन सम्पत्तिमा दाँच्दैन, जीवन निर्वाह गर्न सुख दुःख साटेर पनि चलाउला भन्ने अठोट हुन्छ, त्यो नै साँचो प्रेम हो। प्रिया, हैसियत तिरेर गरेको प्रेमलाई निस्वार्थ मान्न सकिँदैन र त्यो प्रेम दीर्घकालीन पनि हुँदैन। एक पक्षबाट जीवनभरिको लागि साँचेको प्रेम अर्को पक्षले त्यागिदिँदा आउने सम्झना र मायाका यादहरू एकतर्फी मात्रै हुन्छन्, त्यो मायाले सफलता प्राप्त गर्न सक्दैन। सरू, जस्तो सुकै जीवन बिते पनि तिम्रो प्रेमको कमी गर्ने छैन मेरी माया, उही तिम्रो सरोवर भारतको मथुरा वृन्दावन।
ओहो, कस्तो मजाको भावना र सरको लागि चिठी भनेपछि त, यो त पक्कै पनि हाम्रो जिग्री कपिल देव सर कोपिला बाहेक अरू कसले नै पठाएको होला र होइन करुणा?
हो नि सबिन, साथी कपिल देव शरण कोपिला, तपाईँलाई यति मजाको भावना लेखेर पठाउनु भएकोमा धेरै धेरै धन्यवाद छ है।
हो नि, र जिग्री कपिल देव शरण कोपिला फेरि पनि यस्तै यस्तै आफ्ना रचना पठाउँदै गर्नु होला भन्दै, जिग्री तपाईँका पनि जीवन भोगेका कुराहरू, कथा, कविता, गीत, गजल केही छन् भने पठाइहाल्नुहोस् है त, र त्यो कसरी सोचिरहनु भएको छ भने चाहिँ सुन्नुहोस् है त यो जानकारी।
मेरो कथा साथीसँग मनका कुरा मार्फत।
साथी, के तपाईँ आफ्ना जीवनका भोगाई र अनुभव साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत तपाईँ जस्तै अरू साथीलाई सुनाउन चाहनुहुन्छ?
यदि चाहनुहुन्छ भने आफ्ना अनुभवलाई कथा, कविता वा नाटकको रूपमा लेखी पठाउनुहोस्।
तपाईँका अनुभवलाई हामी रेडियो नाटकको रूपमा परिणत गरी तपाईँकै नाम दिएर साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत प्रसारण गर्नेछौँ।
र आफ्नो जीवन भोगाई साथीसँग मनका कुरामा पठाउनको लागि हुलाक ठेगाना रहेको छ, रेडियो कार्यक्रम साथीसँग मनका कुरा, पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल, वा पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल।
त्यसै गरी हाम्रो इमेल ठेगाना रहेको छ cwfriends@hotmail.com cwfriends@hotmail.com।
त्यसै गरी अर्को ठेगाना रहेको छ facebook.com/ssmkradio।
ल त दिदी, आफ्ना जीवन भोगेका कुराहरू अनि लकडाउन कस्तो भइरहेको छ त्यसको बारेमा पनि हामीलाई भन्नु होला भन्दै अब चाहिँ बिदा नै पो माग्ने हो कि करुणा?
हुन्छ हुन्छ सबिन। साथी, तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै हामीलाई भन्नको लागि अनि कार्यक्रमको लागि आफ्नो सुझाव, सल्लाह तथा प्रतिक्रिया दिन चाहनुहुन्छ भने हामीलाई इमेल गर्ने ठेगाना रहेको छ ssmk4u@gmail.com ssmk4u@gmail.com।
जिग्री, आफ्नै आवाजमा आफ्नो कुरा रेकर्ड गराउन चाहनुहुन्छ भने हाम्रो टोल फ्री नम्बर 1660100045 छ। एनटिसी प्रयोग गर्ने जिग्रीका लागि र 9805720000 एनसेल प्रयोग गर्ने जिग्रीका लागि हो, यो नम्बर मार्फत फोन गरेर चाहिँ आफ्नो कुराहरू रेकर्ड गराउन सक्नुहुन्छ है, त्यो पनि सित्तैमा।
त्यस्तै हाम्रो वेबसाइट www.ssmk.org र साउन्ड क्लाउडमा गएर पनि साथीसँग मनका कुरा सर्च गरेर हाम्रो नयाँ तथा पुराना कार्यक्रमहरू सुन्न र डाउनलोड पनि गर्न सक्नुहुन्छ है साथी।
र जिग्री, यदि तपाईँ फेसबुक चलाउनुहुन्छ भने चाहिँ हाम्रो फेसबुक फ्यान पेज www.facebook.com/ssmkradio हो, त्यहाँ गएर पनि हामी के गर्दैछौँ, कसो गर्दैछौँ भनेर जान्न सक्नुहुन्छ। र साथसाथै हामी हरेक सोमबार बेलुका 4 बजेदेखि 5 बजेसम्म फेसबुक लाइभ पनि आउँछौँ, जहाँ तपाईँ हामीसँग प्रत्यक्ष जोडिएर कुराकानी गर्न सक्नुहुन्छ है।
र त्यस्तै हामीलाई एसएमएस पठाउन चाहनुहुन्छ भने नि साथी, मोबाइलको म्यासेज बक्समा जानुहोस्, BOY टाइप गरेर एउटा खाली ठाउँ छोड्नुहोस् अनि आफ्नो मनमा लागेका कुराहरू सरर लेखेर पठाइहाल्नुहोस् हाम्रो टोल फ्री एसएमएस नम्बर 3440000।
ल त जिग्री, हाम्रो सम्पर्क गर्ने विभिन्न माध्यम मध्ये तपाईँलाई सजिलो हुने कुनै एकबाट हामीसँग सम्पर्कमा रहनुहोला र हाम्रो कार्यक्रम रेडियो नेपालबाट हरेक शनिबार दिउँसो 3:15 बजे, रेडियो कान्तिपुरबाट हरेक आइतबार बेलुका 5 बजेको समाचारपछि र तपाईँको जिल्लामा रहेका विभिन्न रेडियो स्टेसनबाट पनि यो कार्यक्रम सुन्दै गर्नुहोला भन्दै, कार्यक्रमको 982 भागबाट साथीसँग मनको कुराको सबै जिग्री सविता रसे कुशल सँगसँगै म तपाईँको आफ्नै हँसिलो रसिलो चिटिक्क परेको जिग्री सबिन
अनि म तपाईँलाई धेरै भन्दा पनि धेरै माया गर्ने जिज्ञासु साथी करुणा पनि बिदा हुन्छु। नमस्ते, बाई बाई, फेरि भेटौँला।
नमस्ते, बाई बाई, फेरि भेटौँला।